कहना चाहूंगा वो ये है कि इवेंट रिकॉर्ड हो रहा है, तो अगर किसी को समझता है फिर वो कैमरे के सामने से ना गुजरे, वो साइड पर बैठ सकते हैं, पीछे बैठ सकते हैं। आज हम बहुत शुक्रगुजार हैं कि हमारे साथ डॉक्टर जावेद अहमद गांधी साहब तशरीफ लाए। डॉक्टर जावेद अहमद गांधी साहब पाकिस्तान के एक नामवर आलिम हैं और उनके इंस्टीट्यूट का नाम है अल मौलिद। गांधी साहब इज द फाउंडिंग प्रेसिडेंट ऑफ अल मौलिद इंस्टीट्यूट ऑफ इस्लामिक साइंसेस और वो गांधी सेंटर ऑफ इस्लामिक लर्निंग के प्रिंसिपल रिसर्चर हैं। उनको पाकिस्तान हुकूमत ने सितारा इम्तियाज से भी नवाजा गया है और उनकी किताबों की लंबी फहरिस्त में कुछ बड़े नाम मीज़ान, प्रिंसिपल ऑफ अंडरस्टैंडिंग इस्लाम, इस्लाम कॉम्प्रहेंसिव इंट्रोडक्शन और बहुत सी किताबें लिखी। आज जिस मौजू पे हम बात करेंगे वो है इस्लाम और हमारे जो जदीद सियासी डॉक्ट्रिन्स हैं और इस्लाम की इन डॉक्ट्रिन्स की के साथ कंपैटिबिलिटी। तो मैं सबसे पहले गांधी साहब से पूछूंगा कि वो हमें एक शुरू में थोड़ा सा आउटलाइन बताएं कि उनकी क्या राय है इस्लाम पे और इस्लामी रियासत पे, इस्लामी सियासत पे।
الحمد لله رب العالمين والصلاة والسلام على محمد الأمين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم فاطمة حضرات میں بہت شکر گزار ہوں کہ آپ نے اس طالب علم کی عزت افزائی فرمائی اور اس کی معلومات سننے کے لیے یہاں جمع ہوئے ہیں یہ موضوع بہت وسیع الاطراف ہے اس پر اگر لا سے انتہا تک گفتگو کی جائے شاید کئی گھنٹے چاہیے اس وجہ سے میں یہ مناسب سمجھتا ہوں کہ آپ کا بہت سا وقت لینے کے بجائے میں ان معاملات کی طرف توجہ دلا دوں اور پھر یہ نشست ایک انٹریکٹیو سیشن کی صورت اختیار کر لیں جس میں جو چیزیں آپ کے ذہن میں ہیں آپ وہ پوچھیں اور بغیر کسی تکلف کے پوچھیں اس کا دور حاضر کے ساتھ کیا تعلق یا ریلیونس ہے اور اسلام کے کلاسیکل فکر میں اس سے کیا مسائل پیدا ہوتے ہیں اس میں شاید میں پھر آپ کی کچھ خدمت کر سکوں۔ جو بڑے بڑے مسئلے اس وقت مسلمانوں کے مفکرین میں، ان کے علماء میں، اسی طرح ان کے سیاسی دانشوروں میں زیر بحث ہیں، اور یہ زیر بحث ہیں جب میں نے کہا ہے تو اس کا مطلب یہ نہیں ہے کہ اب سے زیر بحث ہے، پچھلی ڈیڑھ صدی سے زیر بحث ہے۔ وہ بڑے بڑے مسئلے کیا ہیں؟ ایک مسئلہ جس نے ہماری جو قدیم کلاسیکل فقہ ہے، جورسپروڈنس ہے، اس میں گویا ایک مسلمہ حیثیت اختیار کر لی تھی، وہ یہ تھی کہ دنیا دو حصوں میں تقسیم ہے مذہبی لحاظ سے، ایک دارالحرب، ایک دارالاسلام۔ یعنی جہاں جہاں مسلمان ہیں، مسلمانوں کی حکومت ہے، وہ دارالاسلام ہے، باقی ساری دنیا کے ساتھ آپ ایٹ وار ہیں۔ یعنی ایک مسلمانوں کے درمیان اور باقی دنیا کے درمیان پرپیچول وار ہے، ایک جنگ مسلسل ہے، وہ وقتی طور پر رکتی ہے، کسی سے کوئی معاہدہ ہو گیا، کوئی اچھے تعلقات ہو گئے، یا کسی کو آپ نے مجبور کر دیا کہ وہ ذرا امن کے ساتھ آپ کو اپنے مقاصد کو پورا کرنے کا راستہ دے دے۔ ایک بڑا مسئلہ جو ہماری کلاسیکی فقہ ہے اس نے یہ پیدا کر رکھا ہوا۔ میں عرض کر دوں کہ یہ مسئلہ مدرسوں میں زیر بحث رہتا ہے، یہ دانشوروں میں زیر بحث رہتا ہے، یہ اعلیٰ سطح کے اکیڈیمک مجالس میں زیر بحث رہتا ہے، لیکن اس کو جیسے میں نے بیان کر دیا ہے، اب لوگ اس طرح بیان کرنے سے گھبراتے ہیں، مسئلہ موجود ہے۔ دوسرا جو بڑا مسئلہ ہے وہ یہ ہے کہ مسلمانوں کا مذہبی فکر یہی ان کو بتاتا ہے کہ ان کی ایک ایسی ریاست ہونی چاہیے جس کا ایک ہی نظم ہو، کہ ان کی اصطلاح میں یا ان کی ٹرمینالوجی کے مطابق اس کا ایک ہی خلیفہ ہو، سب کے سب لوگ اسی کی اطاعت کریں، یہی ان کا کلاسیکی نظام ہے۔ دور حاضر میں اب چونکہ ایک دو نہیں 50-55 کے قریب تو مسلمانوں کی نیشنل اسٹیٹ قائم ہو چکی ہے، قومی ریاست ہے۔ جس طرح سے دنیا کے ساتھ پہلا مسئلہ یہ کانفلکٹ پیدا کرتا ہے، تصادم پیدا کرتا ہے، کہ اگر تعلق یہی ہے کہ ہم ایک پرپیچوئل وار میں ہیں، ہمیشہ کی جنگ میں ہیں، تو پھر کیا بنے گا، نتائج کیا نکلے گا۔ اسی طرح دوسرا مسئلہ قومی ریاست اور خلافت کا تصور، قومی ریاست اور مذہبی ریاست کا تصور، اس کا تصادم پیدا کرتا ہے۔ جو دور حاضر کی قومی ریاستیں ہیں، نیشنل اسٹیٹس ہیں، وہ اس اصول پر قائم ہوتی ہیں کہ ایک خاص خطہ ارض میں، ایک زمین کے خاص ٹکڑے میں جو ریاستی نظم یا بندوبست قائم کیا گیا ہے، اس میں رہنے والے لوگ برابر کی سطح پر ریاست کے نظام میں شریک ہیں۔ ان کے درمیان رنگ، نسل، مذہب، قومیت، اسی طرح سے ثقافتی پس منظر کے کس اختلافات ہو سکتے ہیں، لیکن وہ جس وقت ریاست کے نظم میں شریک ہوں گے تو ان کے درمیان کوئی فرق اوپر نیچے پہلے یا دوسرے درجے کا نہیں کیا جا سکتا۔ قومی ریاست یا نیشنل اسٹیٹ اسی اصول پر، مذہبی ریاست یا خلافت کا جو تصور ہمارے ہاں ہے، اس میں اور اس تصور میں ایک بڑا تصادم واقع ہو جاتا ہے۔ اس لیے کہ مذہبی ریاست تو ایک خاص مذہب کے علم بردار ہوگی، اس کے چلانے والے لوگ وہی ہوں گے جو اس مذہب کو مانتے ہیں، اور وہی لوگ ہیں کہ جن کو اس ریاست کے نظام میں برتری حاصل ہوگی یا لوگوں کے بقول ہونی چاہیے۔ اس سے ایک تصادم پیدا ہوتا ہے۔ اگر آپ غور کر کے دیکھیں تو ہمارا ملک جو پاکستان ہے، اس کی پیدائش سے جو اس کو دو بڑے امراض، دو بڑے مرض لائے ہیں، ان میں ایک یہ ہے کہ وہ پہلے دن سے مذہبی ریاست اور قومی ریاست کی کشمکش کا شکار ہوئی۔ یعنی وہاں کا مذہبی طبقہ اس کو ایک مذہبی ریاست بنانا چاہتا ہے، اور اس کے بانی نے اس کو ایک قومی ریاست کے طور پر وجود بھی کیا تھا۔ یہی وجہ ہے کہ 11 اگست 1947 کو قائد اعظم محمد علی جناح نے جو ایک پالیسی تقریر کی ہے، وہ ہمیشہ ایک بڑے نزاع کا باعث بنی رہتی ہے، کیونکہ اگر اس کو آپ ایک قومی ریاست کے حوالے سے دیکھیں تو اس کا لفظ لفظ بالکل صحیح بیٹھتا ہے، اور اس کو اگر آپ ایک مذہبی ریاست کے زاویے سے دیکھیں جیسے کہ لوگ خیال کرتے ہیں، تو ایک تصادم اس کے نتیجے میں وجود پذیر ہو جاتا ہے۔ اس کے بعد جو ایک تیسرا بڑا مسئلہ ہے، وہ ہے غیر مسلم افراد، خواہ وہ آپ کے ملک کے اندر رہتے ہوں یا آپ کے ملک سے باہر رہتے ہوں، ان سے مسلمانوں کے پولیٹیکل تعلقات۔ موجودہ زمانے میں تو خیر سیاسی یا پولیٹیکل تعلقات سے آگے کے تعلقات بھی ہدف بن گئے ہیں، لیکن سیاسی تعلقات کیا ہوں گے، اس کا ایک آخری جو نمونہ ہمارے سامنے آیا وہ آپ کے علم میں ہے کہ ہمارے ملک میں باقاعدہ طے کر دیا گیا کہ مسلمان کون ہوگا اور کون نہیں ہوگا، اور یہ ریاست کی سطح پر مسئلہ پیش آ گیا۔ تو میں یہ گزارش کر رہا ہوں کہ غیر مسلم اقوام، ظاہر دنیا میں ایسا تو نہیں ہے کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت کے بعد ساری دنیا نے آپ کی دعوت کو قبول کر لیا ہے، ابھی بھی اگر آپ دیکھیں تو اربوں کی تعداد میں وہ لوگ ہیں اور کروڑوں کی تعداد میں وہ آپ کے ملکوں میں بھی آ گئے۔ تو اس وجہ سے یہ ایک بڑا مسئلہ بن جاتا ہے کہ ان کے ساتھ ہمارے روابط، تعلقات کی کیا نوعیت ہوگی، سیاسی روابط کی کیا نوعیت ہوگی، معاشرتی روابط کی کیا نوعیت ہوگی۔ اور اسی طرح سے اگر کوئی شخص آپ کے مسلمان کی حیثیت سے زندگی بسر کرنے کے دوران میں یہ سمجھتا ہے کہ مجھے اپنے مذہب پر نظر ثانی کی ضرورت پڑ گئی ہے، تو کیا آپ اس کا حق مانیں گے؟ اب ظاہر ہے کہ یہ بھی ایک دو طرفہ عمل ہے۔ अगर आप ये हक अपने यहां नहीं मानेंगे तो फिर दूसरों से कैसे लेंगे। इसके साथ बहुत सी जुड़ी हुई चीजें हैं, मसलन ये कि आप तो ये हक मांगेंगे ना कि आप दुनिया में जाएं, आप अपने मजहब की तबलीग करें, आप लोगों को कन्वर्ट करना चाहें कन्वर्ट कर दें, आप अपनी बात कहें, आपके ऊपर कोई कदरन ना हो, आपके वीजे पर भी ये सवाल ना किया जाए कि आप अरह कर्म क्यों तशरीफ ला रहे हैं। लेकिन फिर इसके जवाब में अगर बाकी मजाहब के लोग आपके यहाँ अपनी बात कहने के लिए, अपने मजहब को बयान करने के लिए जाना चाहें तो आप इजाजत देंगे, तो ये इससे छोटा कॉन्फ्लिक्ट पैदा होता है, जिसको कहा जाता है कि क्या मुसलमान मुल्कों में हम मसीहियत को, हम यहूदियत को, हम हिंदू मत को तब्दील की इजाजत देंगे। इसके बाद जो बड़ा मसला पैदा होता है, वो तो बड़ा मसला ये है कि जो लोग आपके दायरे के अंदर रहते हैं और वो मुसलमान हैं, अगर वो उस तब्दील से या उस तब्दील के बगैर ही किसी दूसरे नुकता नजर से मुतासर हो जाए तो वो अपना मजहब तब्दील कर सकते हैं, इजाजत है उनको। एक शख्स मुसलमानों के घर में पैदा हुआ, मुसलमानों के घर में पला बढ़ा, लेकिन उसका इत्मीनान नहीं रहा, वो इलाहाद इख्तियार करना चाहता है, उसको मसीहियत ज्यादा बेहतर लगती है, वो यहूदी होना चाहता है, तो क्या उसको हक देंगे आप? एक बड़ा मसला ये पैदा हो जाता है। और ये मसला जो है ये जाहिर कत्ल व गारत तक भी नौबत पहुंचा देता है। हमारे यहाँ जो पिछले 30-35 साल में कत्ल व गारत हुई, उसमें जब पूछा जाता था कि भाई आप अचानक आते हैं, आप आके किसी बाजार में, आप मस्जिद में, आप किसी मदरसे में लोगों को मार देते हैं, कोई आपसे इख्तलाफ का इजहार करता है तो आप उसको उड़ा देते हैं, एक मासूम सी बच्ची ने आपसे इख्तलाफ का इजहार किया मलाला ने तो आप उसको मारने के लिए निकल खड़े हो गए, कि आप क्या करते हैं? वो उसके जवाब में ये कहते थे कि हम अपने उलमा से पहले फतवा लेते हैं और वो हमें बता देते हैं कि असल में ऑस्टसी हो गई है, और जब ये हो जाती है तो इसके बाद फिर किसी इंसान की जान लेना ये आपकी सवाबी पर है, तो मौका मिले आप ले सकते हैं, तो हमें जब मौका मिलता है हम जान लेते हैं। आप इससे अंदाजा कर सकते हैं कि ये मामला भी किस सतह तक इल्म में चला जाता है, या हमारे यहाँ, यानी अब ये कोई महज ख्वाब नहीं है जो हम बयान कर रहे हैं, ऐसा ही हुआ। इसके बाद मैं सिर्फ मसाइल की निशानदेही कर रहा हूं, इसके बाद एक बड़ा मसला ये पैदा होता है कि हम मुसलमान चूंकि एक दीन को मानने वाले हैं, उस दीन में बहुत से आकाम दिए गए हैं, हमें नमाज पढ़ने का हुक्म दिया गया, रोजा रखने का, और बहुत से हैं जिंदगी के मसाइल के बारे में भी अल्लाह ताला के बहुत से कवानीन हैं जिनकी हम पाबंदी करते हैं। रियासत की सतह पर क्या जो शख्स हमारा हुक्मरान बन गया है या जो नज्म रियासत कायम हो गया है, वो इनमें से हर चीज की हमसे अपनी इंटरप्रिटेशन के मुताबिक पाबंदी कराएगा? यानी एक तो ये है ना कि मेरा अपने परवरदिगार से एक ताल्लुक है, मैं उसका बंदा हूं, मैंने इस्लाम को शऊर के साथ कबूल किया है, तो मैं जिस चीज को भी समझता हूं कि ये मेरे रब का हुक्म है उस पर अमल करता हूं, कहीं कोताही भी कर लेता हूं, कहीं मेरा अमल गैर मामूली होता है, कहीं उसमें कोई खामी भी रह जाती है, तो ये मेरा और मेरे परवरदिगार का मामला है। तो क्या स्टेट रियासत, हम इस वक्त सियासत पे गुफ्तगू कर रहे हैं, तो रियासत और स्टेट का निजाम वो इस मामले में क्या करेगा, नाफिज कर देगा? चुनांचे उसकी जो मिसालें हमारे सामने इस दौर में आई, यानी एक तो यह कि किताबों में क्या लिखा हुआ है, तो तीन रियासतें दौरे हाजिर में हमारी आंखों के सामने कमोबेश कायम हुई। हमारे यहाँ जो मजहबी ताबीर जिसको हम्बली या सलफी ताबीर कहते हैं, उसका जहूर हुआ सऊदी अरब में। तो आप जानते हैं कि अभी थोड़े दिन पहले हमने कोई 100 साल बाद ये फैसला किया है कि ख्वातीन अब गाड़ी चला सकती, 100 साल कमोबेश लग गए इस सारे मामले में। ये उसी मसले की फरा है, ये मसला मैंने आपके सामने रखा कि मुफ्ती साहब ये बताएंगे कि इस्लाम में ये क्या मानना होगा, गाड़ी चलाना औरत के लिए जायज है नाजायज है, फर्ज कीजिए कि उनकी राय है कि नाजायज है, तो आप जाहिर है कि रियासत उसको नाफिज कर दी। एक चीज तो यह ना कि मुफ्ती साहब के पास आप गए, उन्होंने आपको बता दिया कि इस्लाम में औरतों का गाड़ी चलाना जायज नहीं है, तो उस औरत की मर्जी है, चाहे वो इस बात को मान ले चाहे ना माने। ये भी हो सकता है कि वो उनकी इंटरप्रिटेशन ही से इख्तलाफ करे, मुमकिन है कि वो किसी दूसरे साहिब इल्म की बात को ज्यादा वक्त दे, ये तो इंफिरादी मामला हो गया। किस्मत आया, हर एक का हक है कि वो जो चाहे करे, लेकिन ये नहीं हुआ वहां। ये है कि उसको रियासत का कानून बना के नाफिज कर दिया। ऐसे ही मैं एक दूसरी मिसाल आपके सामने रख देता हूँ। आपके इल्म में है कि हमारे यहाँ ये आम फतवा है कि महरम के बगैर औरत सफर नहीं कर सकती, नहीं कर सकती तो हज भी नहीं कर सकती, हज उमरे का भी तो सफर होगा। तो इस मसले को आम जिंदगी में किसी ने समझा, किसी ने इख्तलाफ किया, हो सकता है कि मैं इससे इख्तलाफ करता हूँ, कोई दूसरा आदमी इसके से इत्तेफाक करता हो। एक खातून अपनी राय रखती है इस पर, उसको इत्तेफाक है अमल कर लेगी, उसको इख्तलाफ है बयान कर देगी, वो किसी साहिब इल्म से पूछ लेगी, किसी की दलील उसको ज्यादा मुतमिन करती है उस पर चल निकलेगी। तो यहाँ मामला इंफिरादी होगा, लेकिन इसको कानून बना के आपने नाफिज कर दिया। तो उसमें होता क्या था कि एक बेचारी है रोस्त, सारी जिंदगी हज का सफर करती थी, उमरे का सफर करते ही मारम तलाश करना शुरू कर दिया। तो ये सारी चीजें कॉन्फ्लिक्ट की मैं आपको तसादुम की मिसाल दे रहा हूँ कि मजहबी फिक्र का सियासी मामला से यहाँ लाया। एक बड़ा आम सवाल होता है पहला, और वो ये है कि रियासत के निजाम को अगर मुसलमानों के पास रियासत का नज्म है तो दीन के अहकाम या कानून में से क्या नाफिज करने का इख्तियार है क्या नहीं, या जो कुछ भी उसकी इंटरप्रिटेशन होगी वो सब नाफिज कर दी जाएगी। चुनाचे नफाज शरीयत हमारे यहाँ एक इस्तलाह है, तो उसका मतलब आमतौर पर यही लिया जाता है। तो आप देखिए कि सऊदी अरब में जब सलफी तर्ज की हुकूमत कायम हुई, ये इस्लाम की एक बड़ी इंटरप्रिटेशन है। तो वहां ये मैंने चंद मिसालें दी आपको, बाकी से आप वाकिफ हैं, यानी ये नुमाया चंद चीजें हैं। इसी तरह जो इस्लाम की एक शिया इंटरप्रिटेशन है उसके तहत भी एक हुकूमत कमोपेश इस वक्त तो निसफ सदी के करीब होने वाली है, कायम है। तो उसमें भी ये सारे मसाइल ऐसे ही पेश आए, बल्कि उसका तो मजमूई नज्म भी उलमा के पास है, और वहां लोगों के इस हक को भी तस्लीम नहीं किया गया, और लाहिर के मजहब के नाम पर नहीं किया गया। ये आम लोगों का ये काम नहीं है कि वो फाइनल अथॉरिटी की जगह पर रियासत के निजाम में खड़े हों। यानी अगर आप उधर देखें तो वहां कम से कम ये था कि मामला महरम के साथ जाने ना जाने तक है, यहाँ तो पूरे स्टेट के निजाम ही के मामले की नौयत तब्दील हो गई। फिर जो हमारे यहाँ कदीम फिकही ताबीर है, जैसे हनफी शाफी मालिकी, तो उसमें से हनफी ताबीर वो चारों ही कमों बेश एक ही तरह की हैं। हनफी ताबीर का जो जहूर हुआ तो उसके तहत कम अज कम 5 साल के लिए तो तालिबान की हुकूमत कायम हो गई, और उसमें भी इसी नौयत का जहूर हुआ इन तमाम चीजों का। यानी छोटे से छोटे मामला से लेकर फुटबॉल टीम ने नेकर कितना पहनना है उस तक भी लाया कि स्टेट ने मुदाखलत की उन सब मामला। इनमें से कोई चीज ऐसी नहीं है कि शायद अफसाना है या फिर मगरब ने प्रोपेगेंडा कर दिया है, ये सब चीजें जो है ये हमारे यहाँ मौजूद थे। तो ये वो बड़े बड़े मामला हैं, बड़े बड़े मामला तो मैं लिया, और भी बहुत से हैं जो असल में जो जदीद सियासी फिक्र है और जो हमारा मजहबी सियासी फिक्र है उसमें कॉन्फ्लिक्ट पैदा करते हैं, तसादुम पैदा करते हैं। अब जाहिर है कि इसका एक लाजमी नतीजा ये है कि वो लोग के जो इस्लाम से मोहब्बत करते हैं या इस्लाम को अपना दीन कहते हैं, ये उनकी जिम्मेदारी है कि इस मामले में अपने जहन को भी वाजे करें और जो कुछ इंटरप्रिटेशन मौजूद हैं उनका भी इल्मी फिक्री तरीके से मुताला करें। अगर वो नहीं करते और उसके नतीजे में इन तमाम बहसों को एक तरफ रख के जैसे कि आदमी रेत में सर छुपा लेता है बैठे रहते हैं, तो जो आपकी नई नस्ल है जो आपके यहाँ पैदा हो रहे हैं लोग, वो पढ़ेंगे, वो उन कंट्रडिक्शन में नहीं जिएंगे जिनमें हम पैदाइशी मुसलमान जीने के आदि होते हैं कि जिस चीज से इत्तेफाक नहीं है उसको एक तरफ रख दो यानी बाकी भी चलते हैं। ये सूरत आगे आपके हक नहीं चलेगी, इनमें से हर चीज को आपको फेस करना होगा, इसका मुआवजा करना होगा, इसका सामना करना होगा, और ये देखना होगा कि इनमें क्या चीज सही है, क्या गलत है, क्या हक है, क्या बातिल है। अगर ये हक बातिल का फैसला आप नहीं करेंगे तो फिर आप इस्लाम को एतमाद के साथ इस नई दुनिया में पेश करने की हिम्मत नहीं कर सकते। इस वक्त बिलहूम ये किया जाता है कि उसके वो हिस्से ले लिए जाते हैं जिनमें इस तरह का कोई कॉन्फ्लिक्ट नहीं है और इस तरह के मामलात को कहीं और कोशिश अमूल में डाल दिया जाता है। मैंने बड़े बड़े मसाइल की तरफ निशानदेही कर दी। मेरा ख्याल है कि अब कुछ अंदाजा हो गया होगा आपके जहनों में, हो सकता है कि इसके अलावा भी बहुत से मसले हों, तो आप गुफ्तगू शुरू कर दीजिए जो मेरे इल्म में होगा मैं।
बहुत शुक्रिया। पहले मैं गांधी साहब से चंद सवाल करूंगा, फिर हम आप लोगों के सवाल लेंगे। आप लोग ने जब सवाल करना होगा तो आप अंग्रेजी में भी कर सकते हैं, उर्दू में भी कर सकते हैं, गांधी साहब उर्दू में जवाब देंगे। पहले मैं गांधी साहब से, गांधी साहब पहला जो सवाल उठता है मेरा, आपने कहा कि एक कौमी रियासत होगी और एक मजहबी रियासत, और हमारे पाकिस्तान में एक जो मसला है वो ये कि हम दोनों के बीच में कश्मकश चल रही है, तो क्या ये नामुमकिन है कि एक कौमी रियासत होने के बावजूद एक मजहबी रियासत हो सकती है?
मजहबी रियासत का लफ्ज जब मैंने इस्तेमाल किया है तो जो हमारी क्लासिकल फिकी अप्रोच है उसके लिहाज से, उसके लिहाज से तो मुकम्मल कंट्रडिक्शन है। लेकिन अगर आप मेरी राय जानना चाहते हैं तो मेरे नजदीक इसमें कोई प्रॉब्लम नहीं। मजहबी रियासत का सिरे से इस्लाम में कोई तसव्वुर नहीं, यानी जिसको आप मजहबी रियासत या इस्लामिक स्टेट कहते हैं ये दौरे हाजिर की इस्तलाहत है। इस्लाम का जो क्लासिकल इल्म है, कुरान में बयान हुआ है, सुन्नत में बयान हुआ है, जिसकी पहले बड़ी ट्रेडिशन कायम हुई, उसमें कोई चीज नहीं है इस्लाम। ये दौरे हाजिर में लोगों ने ये इस्तलाहत बनाई और उसके बाद जो हमारी फिक्र में बाज मसले थे, जैसे उसको हमारे ज्यूरिस्ट ने अपने जमाने में देखा था, वो सारे के सारे करना शुरू कर दिए। आप कौमी रियासत कायम करें, आप इससे आगे बढ़ के कल आलमी रियासत कायम कर दें, इससे मजहब के साथ कोई कॉन्फ्लिक्ट पैदा नहीं। मैं इसके ऊपर बहुत तफसील से लिख भी चुका हूं, आप उस सारी बहस को खोलना चाहेंगे तो मैं सबका तजिया करके भी आपको बता दूंगा, लेकिन ये मेरा नुकता नजर है, मेरी तहकीक है, मैं उसको दलायल से बयान कर सकता हूँ। हमारा जो आम मजहबी फिक्र है वो इसको ऐसे नहीं कहता, वो ये कहता है कि मुसलमानों का ये फरीजा है कि वो एक मजहबी रियासत कायम करें, और मजहबी रियासत में खिलाफत का निजाम होगा, और उसकी तस्वीर वही है जो आपने तीन हुकूमतों की सूरत में देख ली है, जिसकी तरफ मैंने आपको इशारा किया। यानी जो कुछ लिखा हुआ है वो कहीं पूरा और कहीं किसी हद तक अधूरा नुमाया होकर सामने आ गया। मजहबी रियासत से उनकी मुराद ये है, ये जो अफगानिस्तान में आप देख रहे हैं कि तवील अरसे से एक कश्मकश जारी है, अमरीका ने अपनी वहां फौजें उतारी हुई हैं, फिर उसके बाद मुदाकरात होते हैं। आप मुझे बताइए दौरे हाजिर में इन मुदाकरात की कोई जरूरत है? बता रहे मुझे, दौरे हाजिर ये फैसला कर चुका है कि जिस कौम में आपने सियासी नज्म कायम करना है उस कौम का इलेक्शन करवाइए, जिसने अपने आप को पेश करना है बतौर एक सियासी जमात के पेश करें। तालिबान में आना है वो आ जाए, अशरफ गनी साहब को आना है वो आ जाए, अब्दुल्ला अब्दुल्ला साहब को आना है वो आ जाए, अपनी अपनी सियासी जमात के साथ आए, इंतखाबात हो, उन इंतखाबात में जिसको मैंडेट हासिल हो जाता है हुकूमत करें, दूसरे लोग अपोजिशन में बैठ जाए। दौरे हाजिर पुरमन तरीके से मसले को हल कर चुका है, क्यों मुजाकरा करें? इसलिए कि तालिबान अपने मजहबी फिक्र में इसको मानने के, यानी उनके नजदीक ये फैसला करना कि अफगानिस्तान में हुकूमत कौन करेगा, ये अफगानिस्तान के अवाम का हक ही नहीं। अब जब आप एक इस जगह पे खड़े होते हैं तो कॉन्फ्लिक्ट पैदा हो गया, अब फिर मेज पर बैठकर आप फार्मूला तलाश कीजिए, क्या कीजिए, क्यों फोरम में फार्मूला तलाश करें? आप सिर्फ ये नहीं कहते कि मेरी राय है, आप कहते हैं अगर तुम हमारे इस तसव्वुर को नहीं मानेंगे तुम्हें मारेंगे। तो मैं अर्ज करूँ कि कॉन्फ्लिक्ट ये है, बाकी जहां तक अल्लाह के दीन इस्लाम का ताल्लुक है उसमें सिरे से ये मसले नहीं, वहां ये है कि आपने जो भी नज्म कायम किया है, अगर आपकी हुकूमत जमहूरी तरीके से आई है, एक कौमी रियासत में आई है, किसी और नौइयत का निजाम आपने कायम किया है, इस्लाम आपसे ये कहता है कि लोगों की राय से, लोगों के मशवरे से, लोगों के फैसले से हुकूमत कायम होगी, लोगों की राय की बुनियाद पर कायम रहेगी, अगर लोगों का एतमाद उसको नहीं रहा तो वो अपना जवाब खो दे, वो फिर एक लीगल हुकूमत, एक कानूनी हुकूमत नहीं होगी। अब जाहिर है कि इस उसूल पर जो हुकूमत बनेगी अगर उसमें मुसलमान है तो फिर अल्लाह ताला ये कहते हैं कि तुम मुसलमानों के हुक्मरान की हैसियत से ये दो चार कवानीन हैं जिनके तुम पाबंद हो, ये तुम्हें करना है। बस इस्लाम का अप्रोच ये, वो किसी मजहबी रियासत या किसी इस्लामी रियासत के तस्वुरी से बिल्कुल खाली है। आप पूरे कुरान मजीद को पढ़ जाइए, आप सारा जखीरा हदीस का देख लीजिए, आपको सिरे से ये इस्तलाह और ताबीर नहीं मिलेगी, यानी ना अरबी में मिलेगी ना किसी तर्जमे में मिलेगी, मौजूद ही नहीं होगी। सादा उसूल है कि जो लोग हैं, यानी मैं एक मुसलमान हूं, मैं बैसियत फर्द किसी जंगल में हूं, वहां भी अल्लाह ने मुझे कुछ हिदायत दी। मैं एक खातून को ब्याह के लाता हूं, एक खानदान का इदारा बनता है, दोनों को कुछ हिदायत दी। वहां बच्चे पैदा हो जाते हैं, एक फैमिली वजूद में आती है, वालदैन है, फिर कुछ हिदायत दी। मैं उठता हूं, मैं उठ के जाके अपनी मर्जी का कोई कारोबार करता हूं, कोई मुलाजमत करता हूं, वहां मुझे किन अखलाकी उसूलों का पाबंद रहना है, फिर कुछ हिदायत दी है। इसी तरीके से मैं एक सियासी जमात बनाता हूं, मेरे हाथ में मुल्क का नज्म आ जाता है, मैं पार्लियामेंट में पहुंच जाता हूं, तो वहां भी मुझे कुछ हिदायत दी। तो इस्लाम का अप्रोच ऐसे है, यानी वो ऊपर से अप्रोच ही नहीं है मामला। लेकिन अगर आप ऊपर से अप्रोच करेंगे तो फिर जाहिर है कि मजहबी रियासत का नाम पहले लिखा जाएगा, फिर एक करारदाद मकासद वजूद में आएगी, फिर उसके बाद आपकी रियासत करना पड़ेगी, मुशर्रफ पर इस्लाम होगी, फिर उसको मस्जिद में ले जाया जाएगा, उसके बाद बाकी मसले हल किए जाएंगे। तो ये कॉन्फ्लिक्ट।
आपने कहा था कि कुछ बुनियादी दो चार कानून हैं जो हिदायत के तौर पे मौजूद हैं, आप हमें बता सकते हैं ये दो चार बुनियादी नुक्ते क्या हैं अगर एक रियासत हो?
वैसे तो मैंने 2015 में एक आर्टिकल लिखा था जो एक ही वक्त में उर्दू और अंग्रेजी जुबान में पाकिस्तान के दो बड़े रोजनामों में शाये हो गया था। उस पर एक बहुत बड़ी बहस, बहुत बड़ा डिबेट शुरू हुआ था, जिसमें मुल्क भर के कुछ 50 के करीब दानिशगर उलमा अपनी अपनी राय दे रहे थे। उसका उनवान था इस्लाम और रियासत एक जवाबी बयानिया, काउंटर नैरेटिव। उसमें ये सब बहसें थी जो मैंने लिखी थी। तो वहां मैंने आखिर में जाके 10 निकात थे, और अगर आप देखेंगे तो यहाँ तो मैंने बड़ी बड़ी चीजों को बयान किया जिनमें कॉन्फ्लिक्ट है इस तरह तसादुम है। तो आखिर में मैंने जाके उन अहकाम की एक फहरिस्त मरतब कर दी। ये चीजें हैं जो रियासत का नज्म जहां भी कायम होगा, तो जाहिर है कि हुक्मरान होंगे, अगर हुक्मरान मुसलमान है तो अल्लाह ताला ने उनको ये हिदायत दी है। उनकी एक फहरिस्त मैंने उसे मरतब कर दी, वो उर्दू में भी देख सकते हैं, अंग्रेजी में। बड़ी बड़ी चीजें जाहिर है उनमें से क्या है, उनमें से एक बड़ी चीज ये है कि मुसलमानों के हुक्मरान का काम है कि वो जुमे के दिन मुसलमानों को आके जुमे की नमाज पढ़ाएं, उसका खुतबा दें। ये किसी मौलवी का, किसी दानिशवर का, किसी आलिम का काम नहीं। जुमे की नमाज अल्लाह ताला ने हुक्मरानों ही से मुतल्लक फर्ज की। ये हुक्मरान होंगे तो पढ़ी जाएगी, नहीं होंगे तो नहीं पढ़ी जाएगी। इसी जगह लोग जोहर की नमाज पढ़ेंगे। तो अब जाहिर है कि ये एक हिदायत है जिसका ताल्लुक ही असल में हुक्मरान के साथ है। इसी तरह से मुसलमानों के तमाम इज्तिमाई मामला, मसलन ईद का ऐलान करना है, मसलन जुमे का वक्त तय करना है, मिसाल के तौर पर रमजान का ऐलान करना है, ये जितनी चीजें भी इज्तिमाई मामला से ताल्लुक हैं, वो रियासत का नज्म ही फैसला करेगा। ये नहीं हो सकता कि मैं अपनी एक रोए तहलाल कमेटी बना लूं और आप अपनी बना लें, नहीं हो सकता। तो इस वजह से इज्तिमाई मामलात में ये हिदायत कर दी गई है ताकि मुसलमानों के नज्म में कोई खलल ना आए। जामे मस्जिद रियासत के कंट्रोल में होगी, जुमे का खुतबा वही देंगे, वही का ये काम है जो करें। उसके बाद ये हिदायत की गई है कि वो पूरे के पूरा जो निजाम कायम कर रहे हैं उसमें अदल को अपना या जस्टिस को अपना मकसद अव्वल बनाएंगे, और तमाम फैसले करते वक्त जो जिम्मेदारियां हैं वो मेरिट पर देंगे। इसको कुरान ने बयान किया कि हम तवद्दुल अमानाते इला अहलिहा व अन तहकू बैनहा, यानी इसको एक लाजमी हुक्म के तौर पर, बुनियादी जिम्मेदारी के तौर पर अल्लाह ताला कहते हैं। वैसे तो अब दुनिया सारी इसको मानती है, लेकिन हमारे यहाँ ये एक मजहबी हुक्म भी है। अगर किसी मौके पर कहीं कोई गिरोह या कोई जमात या कोई कौम जुल्म पर उतर आती है, इंसानियत के खिलाफ कोई जालिमाना इकदाम करती है, तो जाहिर है कि इस वक्त का बैन अल-अक़वामी कानून भी ये मानता है कि उसको समझाने बुझाने में नाकामी हो जाए तो उसके खिलाफ जंग की जा सकती है। हमारे यहाँ भी इसको एक मजहबी फरीजा बनाया जाता है, किसी को जिहाद किया जाए। अगर किसी वक्त कोई कौम, एक तो है ना कि अफराद जुल्म पर उतर आए, डाका डाल दिया, चोरी कर ली, और यह कि कौम सरकश हो गई है, वो मैदान में निकल आई है, वो लोगों पर जुल्म कर रही है, तो उसके खिलाफ जंग करने का अल्लाह ने हुक्म दिया है। अगर ताकत है, अगर इस्तेआत है, तो उसका हाथ पकड़ो ताकि वो जुल्म से रुक जाए, वो जुल्म के खिलाफ या उद्वान के खिलाफ या ज्यादती के खिलाफ जंग करे, जो कि हुकूमत से। جس میں میں اقدام نہیں کر سکتا، آپ نہیں کر سکتے فوراً. اسی طرح سے کچھ جرائم ہیں جن کی سزائیں مسلمانوں کے لیے اللہ تعالیٰ نے مقرر کر دی، اور یہ کلیئر ہے کہ یہ انتہائی سزائیں ہیں. جب جرم اپنے آخری درجے میں ہو جائے اور مجرم کسی رعایت کا مستحق نہ ہو، وہ مسلمان ہو، اسلام کا شعور رکھتا ہو، خدا کو خدا کے رسول کو مانتا ہو، ان کی ہدایات کو اپنے لیے سر تسلیم خم کرنے کا ذریعہ سمجھتا ہو، پھر چوری کا ارتکاب کرے، پھر بدکاری کا ارتکاب کرے اور کسی رعایت کا مستحق نہ ہو، یہ تو وہ سزائیں جو ہے وہ اللہ نے خود مقرر کر دی. تو یہ بڑے بڑی چیزیں یہ ہیں، چھوٹی جو ہے مزید تفصیل دیکھ سکتے ہیں، وہ ایسی عام نہیں ہوتی. تو یہ کام ایک حکمران کو کرنے ہیں بس.
اگر ہم تھوڑا سا سیاسی فلسفے کے بارے میں بات کریں، جو اگر ہم ڈیموکریسی دیکھیں تو کہا جاتا ہے کہ سوورینٹی جو ہے وہ ووٹرز کے پاس ہوتی ہے، یا کمیونزم میں کمیون کے پاس، سوسائٹی ایز اے ہول کے پاس. اور اکثر ہم نے یہ سنا ہے کہ اسلام میں سوورینٹی اللہ میاں کے پاس ہے، خدا کے پاس ہے، اور وہ اور کسی کے پاس ہو نہیں سکتی. تو جو ہمارے یہ سیاسی سسٹم ہے، یہ ڈیموکریسی کے یا سوشلزم کے، کیا ان کو پھر عمل کرنے کا کوئی طریقہ ہے اس بات کو مد نظر رکھتے ہوئے کہ سوورینٹی صرف خدا کے پاس رہ سکتی؟
یہ سوورینٹی پر جو بعض ہمارے یہاں علم سیاست ہے، پولیٹیکل سائنس ہے، اس میں ایک زمانے میں جس وقت یہ مسیحی یا مقدس رومی سلطنت کے خلاف بغاوت کر رہے تھے، بعض بحثیں پیدا کر دی گئی. ہمارے یہاں کے مفکرین نے اس کا جواب دیتے ہوئے کہہ دیا کہ ہمارے یہاں اللہ تعالیٰ کے پاس سوورینٹی. میرے نزدیک یہ سیاست کی بحث ہی نہیں ہے. اللہ تعالیٰ اس کائنات کا مالک ہے. ہم سورہ ناس پڑھتے ہیں، اعوذ برب الناس ملک الناس الہ الناس، یعنی وہ صرف ربی نہیں ہے، بادشاہ ہے کائنات، اور پوری کائنات پہ حکومت کر رہا ہے. اسلام کو ماننے کا مطلب یہ ہے کہ میں نے اپنے پروردگار کو مان لیا، یہ مجھے کرنا ہے. ریاست میں فیصلے کی آخری اتھارٹی کس کے پاس ہے؟ عوام کے پاس. اس کو خود قرآن نے بیان کر دیا، یعنی لوگ ہیں. ریاست کا نظام کوئی آسمانی نظام نہیں ہے، یہ لوگوں کی ضرورت سے پیدا ہوا. یعنی چونکہ اللہ تعالیٰ نے انسان کو ارادہ اور اختیار دیا، وہ اپنے ارادے اور اختیار کو غلط استعمال کرتا ہے، اس سے فساد پیدا ہو جاتا ہے. تو اس لیے انسان کو ضرورت محسوس ہوئی کہ وہ اپنے اندر ایک نظم پیدا کر کے ایک ریاست قائم کر دے. اور یہ ساری دنیا کرتی ہے، یعنی ایسی چیز بھی نہیں کہ جہاں مذہب نہیں ہے وہاں لوگ نہیں کرتے. اس میں کس کے پاس یہ آخری اختیار ہے کہ وہ لوگوں کے تقدیر کا فیصلہ کرے، یعنی حکومت کرے اس کی صدا کے اوپر؟ ظاہر ہے یہ اختیار دو ہی جگہ پہ ہو سکتا تھا، یا اس کائنات کے خالق کے پاس اور یا لوگوں کے پاس. تو خالق نے حکمران بھیجنے بند کر دیے، اب لوگوں کے پاس.
اس کے بعد جو سوال میں آپ سے کرنا چاہوں گا غامی صاحب، وہ یہ ہے کہ اگر مثال کے طور پہ ہم یہ دیکھیں، جو مغربی دنیا، صرف مغربی دنیا میں نہیں، انڈیا وغیرہ میں بھی قوانین پاس کیے جا رہے ہیں آن گے رائٹس، کہ لڑکا لڑکی شادی، لڑکا لڑکے کی شادی. اور آپ کی رائے میں ایک ریاست، ایک اسلامی ریاست، اس میں اس طرح کے قوانین کبھی آ سکتے ہیں؟ چونکہ آپ نے کہا ہے کہ جہاں پہ میجورٹی ہوگی وہ ریاست بنا سکتے ہیں، تو اگر وہ اس طرح کی کوئی مثال کے طور پہ قوانین بنانا چاہے، وہ ممکن ہے یا نہیں؟
لیکن میں اس کے سادہ مثال آپ کو ابھی ہی دے دیتا ہوں. اس وقت پاکستان میں بینکنگ لا موجود ہے، اس کے تحت سود کا کاروبار بالکل جائز ہے، برابر. اس کے بعد ہی کیا ہے؟ اس کے بعد یہ ہے، ایک چیز دینی لحاظ سے تھوڑی دیر کے لیے فرض کر لیجیے غلط ہے، لوگوں میں اس کے غلط ہونے کا شعور ہوگا تو اس کو پروٹیکٹ کرنا، نہیں ہوگا تو کیا کر سکتا؟ تو اس لیے ڈیموکریسی پر کوئی پابندی لگانے کی ضرورت نہیں. آپ کے پابندی لگانے، قرارداد مقاصد پاس کرنے، اسلام مذہب ہے، قرآن و سنت کے خلاف کوئی قانون سازی نہیں ہو سکتی. بینکنگ نام موجود موجود ہے، پوری ملک کی معیشت کا نظام چل رہا ہے. اس کے صاف معنی کیا ہے کہ اصل میں یہ بحث منافقانہ باتیں ہوتی ہیں. قوم کے اندر اسلام کا جتنا شعور ہوگا ان کی حکومت میں اسی کا ضرور ہوگا، اس کے لیے اوپر سے کچھ بھی نہیں کیا جا سکتا. کریں گے اسی طرح کی صورت پیدا ہوگی. कि आपकी दस्तावेज में लिखा होगा कुरान और सुन्नत के खिलाफ कोई कानून नहीं बन सकता, आपका कानून ये होगा। एक ही चीज है
जी। कुछ और सवाल और फिर हम ऑडियंस से सवाल लेते हैं। आप आपकी राय में जो एक इस्लामी रियासत का जो सिस्टम है, क्या फिर वो दोनों साइड पे जा सकते हैं, जैसे हमारे दो जो बड़े पॉलिटिकल सिस्टम्स हैं जो पिछले सदी में हमने देखी, एक डेमोक्रेसी और एक सोशलिज्म या कम्युनिज्म, तो आपकी राय में क्या ये दोनों एक इस्लामी रियासत इन दोनों की सूरत ले सकती है?
इसमें थोड़ा सा लफ्ज तब्दील कर लीजिए, मैंने अभी गुजारिश की आपसे बहुत अदब के साथ कि इस्लामी रियासत नाम की तो कोई चीज पाई नहीं जी। इस्लाम का कॉन्टेंट खाली है इससे, आपकी ये मुसलमानों की रियासत
जी,
यानी जहाँ मुसलमानों की अक्सरियत है, जहाँ मुसलमान अक्सरियत में है, जाहिर है कि मुसलमान अपने दीन का जितना शोर रखते होंगे उसके लिहाज से ही जरूर होगा। यानी आप इसको फर्द से समझिए, ये इस वक्त जितने लोग बैठे हुए हैं मेरे समेत, इनमें ज्यादा तादाद मुसलमानों की, ये सब मुसलमानों के बारे में आप क्या समझते हैं कि ये बिल्कुल ठीक ठीक जो कुछ दीन में है उस पर एक सुई के नोक के बराबर भी अमल नहीं करते करते हैं? तो अगर इंफरादी जिंदगी में करने के बावजूद ये मुसलमान रहते हैं, यानी मसलन कुछ लोग होंगे जो नमाज नहीं पढ़ते, होगा हो सकता है रमजान में रोजे भी नहीं रखते, तो आप उनको काफिर तो नहीं कहते ना? क्या कहते हैं? सवाल यह है कि यही लोग जो है ये 1.5 करोड़ की तादाद में इकट्ठे होकर रियासत बनाएंगे, तो उसमें भी इनकी शख्सियत, इनका किरदार इज्तिमाई सतह पर सामने आएगा। ये है नेचुरल तरीका किसी चीज का, इसमें रुख आपका होगा लोगों की तरफ। आप समझते हैं उनको इस तरह की शादियों को जायज नहीं करना चाहिए, उनको सूद के इदारे नहीं कायम करने चाहिए, तो लोगों के पास जाए, उनके अंदर ईमान पैदा करें, उनके अंदर इसके दलाइल की बुनियाद के ऊपर ईज़ान और यकीन पैदा करें। जिस वक्त वो पार्लियामेंट में बैठेंगे वो नहीं बनने देंगे कानून, लेकिन अगर वो नहीं है वहां पे तो ऊपर से कैसे रोकेंगे उसको?
मैं आपसे कुछ सवाल मैशत के हवाले से करना चाहूंगा।
ये होता है बनाया खाने पे पड़ा पानी दिया की बात करते
पहला सवाल तो ये है कि एक मुसलमानी मुसलमानों की कोई रियासत हो, इसमें ज़कात के अलावा टैक्सेस की इजाजत है?
नहीं है, ये तो अल्लाह ताला ने पूरी इंसानियत पर सब किया। आप ये देखिए कि इंसानों ने सदियों तक रियासत की इस्तेदाद, उसकी ट्रेनिंग के मुकाबले में एक एक चीज को खत्म किया, लेकिन आज भी रियासतों के पास उनके माल को रियासत के मकासद के लिए लेने का इख्तियार मौजूद है, टैक्सेशन का इख्तियार। आप जानते हैं कि दुनिया में इस इख्तियार की बुनियाद पर बादशाहों ने क्या जुर्म किए, किस तरीके से किसानों पर लगान आयद किए गए, कैसे उनकी फसलें उठाई गई। फिर आप जानते हैं कि किस तरह की तहरीक अमरीका में चली कि नो टैक्सेशन विदाउट रिप्रेजेंटेशन। अब रिप्रेजेंटेशन है जो असल में थोड़ा सा तहफ़्फ़ुज़ करती है, लेकिन कितना करती, यानी कब ऐसा होता है कि आवाम से मशवरा किया जाए, राय लीजिए, आप जहां तक उसको चाहते हैं ले जाते हैं, आप तय करते हैं कि आपने सारी दुनिया में गारतगरी करने के लिए असलिया बनाना है, तो दो टैक्स, कोई नहीं पकड़ने वाला। तो अल्लाह ताला ने ये बहुत बड़ा कर्म किया, तो मुसलमानों को ये कह दिया कि आप मेरे मुकर्रर करदा टैक्स से पैसा भी ज्यादा नहीं ले सकते। तो ज़कात असल में खुदा का मुकर्रर करदा टैक्स है।
तो जैसे हम देखते हैं लंदन में, सेंट्रल लंदन की जो इलाका है वहाँ पे गाड़ी लेके जाने के लिए एक ग्रीन टैक्स देना होता है, क्योंकि हमारा एक बहुत ग्लोबल मसला बन गया है क्लाइमेट चेंज वगैरह, इन सूरत हाल में इस तरह का टैक्स भी आप कहेंगे कि जायज नहीं?
मेरे नज़दीक ये देखिए बात यह है कि वो चीज़ें कि जो आप किसी रियासत के निज़ाम में इस्तेमाल करते हैं, जैसे टोल टैक्स इस तरह की, इनके लिए टैक्स का लफ्ज ही मुनासिब नहीं। ये तो ऐसे हमारे यहाँ बिजली हुकूमत भेजती है और उसमें 2 रुपए का इजाफा करके बिजली पर टैक्स लग गया, तो ये असल में वो जैसे फारसी मुहावरे में कहते हैं ना कि आपने एक हबशी का नाम काफूर रख दिया, ये वो चीज़ है। यानी टैक्सेशन जो है वो असल में आपके कमाए हुए माल में से हुकूमत का हक होता है। आप सड़क को इस्तेमाल करने का मुआवजा देते हैं, पुल को इस्तेमाल करने का मुआवजा देते हैं, बिल्कुल ठीक है, मेरा जी चाहेगा मैं इस्तेमाल करूंगा, लंदन के दरमियान में मुझे गाड़ी ले जाने नहीं होगी, मैं यही हूँ, टैक्स इसको ही कहते हैं। इन तमाम चीजों के लिए टैक्स का लफ्ज ही मौजूद है। جہاں میرا اختیار شروع ہو جاتا ہے کہ میں وہ چیز استعمال کروں گا. میں آپ نے کہا کہ موٹر وے پر پاکستان میں جانے کے لیے آپ کو 700 روپے دیں گے, میں نے کہا نہیں.
جی تو پھر میں آپ سے معیشت کے حوالے سے ایک آخری سوال یہ کروں گا کہ آپ نے کہا تھا کہ اگر ایک مسلمانوں کی ریاست ہو اور وہاں پہ بینکنگ لاز چینج کرنے ہوں تو تبلیغ وغیرہ کے تھرو جو ہے نا لوگوں میں ایمان پیدا کر کے پھر وہ اسی طرح کے قانون بنائیں گے, لیکن
ایمان سے بھی پہلے شعور.
جی چونکہ ہمارا جو گلوبل ایک نظام ہے معیشت کا, جہاں پہ ہم دیکھتے ہیں آئی ایم ایف جو لون دیتے ہیں ان اس پہ انٹرسٹ لگتا ہے وغیرہ, کس حد تک ممکن ہے پھر کہ کسی مسلمانوں کی ریاست میں جو معیشت ہے وہ ربا یا انٹرسٹ سے بچ سکتی ہے؟
یہ اسلام کا اصول ہے کہ آپ جب بھی وہ آپ کو کوئی حکم دیتا ہے, کوئی ہدایت کا پابند کرتا ہے, تو اس کے ساتھ ہے کہ لا یکلف اللہ نفس الا وسعہ, آپ کی طاقت ہوتی ہے آپ اس پہ عمل کرتے ہیں. ابھی میں نے جہاد کے بارے میں کہا تو اصل میں ٹارگٹ کے لیے جاتا ہے, یعنی ہمارا ہدف تو یہی ہے کہ ہمارے پاس طاقت ہو تو ہم ہر مظلوم کی مدد کرنے کے لیے پہنچیں, نہیں ہم نہیں جائیں, خود کچھ نہیں کرنے کے لیے کہتے. اسی طریقے سے آپ کو اگر یہ بتایا گیا کہ آپ قرض کے اوپر اپنے بھائی سے نفع نہ طلب کریں, کیونکہ قرض دینا اصل میں اسلام میں نیکی کا کام ہے, یہ بزنس نہیں ہے. اگر یہ بات کہی گئی ہے اور آپ کو اس میں کوئی مشکل پیش آ جاتی ہے, بس اتنے تک اس کو دوبارہ کریں گے اور صحیح چیز کو حاصل کرنے کی جدوجہد کرتے ہیں. یہ خود اللہ تعالیٰ نے یہ اصول بتا دیا, اس میں کوئی کنفلکٹ پیدا نہیں ہوتا. ہر حکم جس پر آپ عمل کرتے ہیں, آپ تندرست ہیں, بھلے چنگے ہیں, آپ کھڑے ہوتے ہیں, آپ نماز پڑھتے ہیں, آپ رکوع کرتے ہیں, سجدہ کرتے ہیں, اللہ تعالیٰ کہتے ہیں کہ اگر کوئی مشکل پیش آ گئی ہے پریشان رکوانا, پھر تم سواری پر بیٹھے ہوئے پڑھ لو, پیدل چلتے ہو تو فوری طور پر حکم ایک دوسری صورت اختیار کر لیں.
اب میرا آخری سوال ہوگا آپ سے پہلے کہ ہم باقی لوگوں سے سوال لیں, وہ سوال یہ ہوگا کہ جو ہماری اس وقت پہ ریاست ہے پاکستان میں, آپ کیا کہیں گے کہ کس حد تک یہ ریاست ایک اسلام کے تحت چل رہی ہے؟ جو آپ کے جو بنیادی جو نقطے تھے, کس حد تک پاکستان کی ریاست ان پر قائم ہے؟
میں ابھی عرض کیا تھا کہ پاکستان کی ریاست تو بس جب سے وجود میں آئی ہے بیچاری پیدائشی امراض میں مبتلا ہے, اور یہ پیدائشی امراض دو ہیں, مذہبی اور قومی ریاست کی کشمکش ملٹ کی اور سیول کی, ان دونوں میں نجات پائیں گے تو دیکھیں کیا بن گیا, فی الحال تو کوئی امکان نہ
رکھوں گا. اگر کسی کا کوئی سوال ہو,
ہم تو سیاست معیشت دونوں سے فارغ ہو گئے, اب آپ
السلام علیکم, بہت شکریہ تشریف پانی کا. تو آئی گیس کہ آپ نے پہلے اس کا آنسر دے دیا, لیکن پھر میرا وہی سوال ہے کہ مذہب کا کانسٹیٹیوشن میں کوئی تعلق ہونا چاہیے یا نہیں؟ میں بھی آپ کہہ رہے ہیں کہ میجورٹی ڈیفائن کر رہے ہیں, لیکن واٹ اباؤٹ دا مائنورٹی؟ کہ اگر پاکستان میں میجورٹی کہتے ہیں کہ گے رائٹس کے نہیں ہونے چاہیے, لیکن اس ملک کی مائنورٹی کا پھر کیا ہوگا؟
ملک کی مائنورٹی رائے عامہ کو ہموار کرتی رہے. جمہوری اصول یہی ہوتا ہے کہ اگر کوئی غلط قانون بن گیا, مثلاً اس وقت اسلام کے نام پر بعض قوانین بنے ہوئے ہیں ہمارے, توہین رسالت کا قانون, اسی طرح سے اور بعض قوانین ہیں جن پر میں پہلے دن سے تنقید کر رہا ہوں, بس میرا یہی حق ہے. یعنی جو میجورٹی نے رائے قائم کی اس پر قانون بن گیا, لاگو ہے. اگر میں بھی جرم کروں گا میرے اوپر بھی وہی قانون لاگو ہو جائے, لیکن مجھے تنقید کا حق ملنا چاہیے, میں اس کی غلطی واضح کروں گا. جب لوگوں کی اکثریت میری رائے کی حامی ہو جائے گی, قانون بن جائے گا.
لیکن
آپ اصل میں یہ چاہتے ہیں کہ لوگ ایک چیز کے ماننے والے نہیں ہیں تو کہیں اور سے آگے وہ چیز آ جائے, وہ نہیں آئے. جس طرح میں آپ کی ذاتی زندگی میں یہ کہہ کے مداخلت نہیں کر سکتا کہ آپ مسلمان ہیں, تو آپ یہ فرمائیے کہ آپ نے یہ فلان آپ کی داڑھی کیوں نہیں رکھی, یہ میں نہیں کہہ سکتا. بالکل اسی طرح ریاست میں بھی لوگ جو فیصلہ کریں گے, مجھے اس سے اختلاف ہو سکتا ہے تو میں بتاؤں, آپ کو معلوم ہے کہ میں نے اپنی زندگی خطرے میں ڈال کر پبلک میڈیا کے اوپر برسوں تنقید کی ہے کہ یہ قانون بے بنیاد قانون, بیس لیس کا انہوں نے کیا نا, میں یہی کر سکتا ہوں.
السلام علیکم, سو بیسکلی میرا سوال, دیر واز اے ڈیبیٹ بٹوین مولانا مدنی اینڈ سر محمد اقبال ان 1930s اباؤٹ نیشنلزم اینڈ اٹس کمپیٹیبلٹی ود اسلام. इकबाल का ये तस्वीर था कि इस्लाम कंपैटिबल नहीं है यूरोपियन नेशनलिज्म के साथ, जबकि मदनी का ये सवाल था, ये तस्वीर था कि कौमी यकजहती हो सकती है पॉसिबल, which is basically then later taken on by Maulana Madni, Maududi, जिनका कॉन्सेप्ट है इस्लामिक स्टेट का. तो आपकी राय में is it possible that there is this separation of faith and politics possible in Islam? Like, जो कि इकबाल का भी तस्वीर था कि नहीं है, उनके नहीं है.
ये तो दो अलग अलग सवाल हो गए. यानी एक है कौमियत का मसला और एक ये है कि क्या आप सियासत को अपने मजहब से अलग कर सकते हैं. इकबाल का मसला तो बहुत शोहरत पा चुका, जुदा हो गई सियासत से तो रह जाती है चंगे से. ये जिस बहस की तरफ आपने इशारा किया, पहले मैं उस पर कमेंट कर देता हूँ. आपकी बात पूरी हो गई, मैं
जी पूरी हो गई.
मैं बहुत बांसता हूँ, मुझे ख्याल हुआ कि आप खड़ी हैं तो शायद बात आपसे पूरी करें. तो ये जो डिबेट पैदा हुआ उसमें अल्लामा इकबाल हमारे ममदू हैं और वो इस उम्मत के बहुत बड़े लोगों में से हैं, लेकिन मैं बहुत अदब से यज करता हूँ, उनकी राय बिल्कुल गलत थी और बेबुनियाद भी थी. कुरान मजीद इस मामले में वाजे है कि हर तरह की कौमियतें रंग की बुनियाद पर, नस्ल की बुनियाद पर, सकाफत की बुनियाद पर हो सकती हैं, कौमी रियासतें भी कायम हो सकती हैं. इसमें कुरान मजीद में अहदीस के पूरे जखीरे में इसके खिलाफ कोई बात नहीं. इस्लाम जो बरादरी कायम करता है, यानी एक आदमी यहाँ रहता है, एक आदमी मराकश में है, एक इंडोनेशिया में है, मेरा उसके साथ जो रिश्ता कायम है मजहब की बुनियाद पर, उसको कुरान ने अखुवत का नाम दिया, भाईचारा. वो मेरा भाई है. इन्नमल मोमिनूना इख्वा, मुसलमान आपस में भाई हैं. ये नहीं कहा कि इन्नमल मोमिनूना कौमुन वाहिद, मुसलमान एक कौम है, ऐसा नहीं. यानी इस्लाम कौमियत की बुनियाद नहीं है, वो इसको जेर बहस ही नहीं करता. कौमियत की बुनियादें वही है जो फितरत पर रखी हुई. इसको देखिए सूरह हुजरात में अल्लाह तआला ने खुद बयान कर दिया है कि हमने ये जो भी कबीले और ये सारे गिरोह बनाए हैं, खा वो किसी बुनियाद पर बनते हैं, जाहिर कबायल अपनी नस्ली बुनियाद पर बनते हैं, कहीं रंग इसकी बुनियाद बन जाती है, कहीं तहजीब और सकाफत बुनियाद बन जाती है, कहीं सदियों किसी एक इलाके में रहने के नतीजे में ये चीज. तो जालन शुबा कबायल ने तारफ, ताकि तुम्हारे दरमियान बाहमी तारुफ पैदा होता है. तो अल्लाह ताला ने तो उनको अपनी आयत या अपनी निशानी करार दे दिया है. तो इस वजह से कौमें होंगी, रहेंगी, आपस में तामुर भी करेंगी, मिलके कोई निज़ाम भी बना लेंगी. इस्लाम इसमें मुदाखलत नहीं करता. वो किसी कौम में हो, कहीं रहते हो, वो मजहब की बुनियाद पर एक दूसरे के भाई, और एक भाई पर भाई के जो हुकूक आयद होते हैं वो उनको पूरे करने चाहिए. इस्लाम की तालीम ये है. तो इसमें अल्लामा इकबाल की जो राय थी वो मेरे नज़दीक सही नहीं थी. वो एक नौयत का रद्द अमल था मदनीयत के उन फलसफों की जानेब जो असल में वतन को देवता बना रहे थे. तो रद्द अमल की नौयत ये थी. उसमें उन्होंने लाया है कि बहुत सख्त अल्फाज में तबसरा किया कि इन सारे खुदाओं में बड़ा सबसे वतन है, जो पैरहन इसका है, वो मजहब का कफन है. उसकी बड़ी वजह असल में, और आपने देखा नहीं, उसमें जो नज्म का उन्वान है वो है बदनीयत बहसीत सियासी तस्वुर. ये उस जमाने की बहसें थी जिनके ऊपर उन्होंने शिद्दत का इजहार किया. मौलाना हुसैन मदनी जो बन के बड़े उलमा में से थे, उन्होंने इससे इख्तलाफ किया और ये बताया कि ये बात ऐसा नहीं है. आज के जमाने में ये बदनी कौमियत अब जो सूरत इख्तियार कर रही है, इसके इसका लाजमी असर ये पड़ेगा कि नेशनल स्टेट बन जाए, और हिंदुस्तान की तकदीर भी यही लिखी हुई है. आप जो जी चाहे कर रहे हैं, आप वहां के 20 करोड़ लोगों को अपने यहां दाखिला देने के लिए तैयार नहीं है. आज के जमाने में अफगानिस्तान आपको अंदर आने के लिए तैयार नहीं है. सऊदी अरब हम में से किसी को अंदर दाखिल करने के लिए तैयार नहीं. तो इस वजह से ये जमाने की हकायत है. जितनी चीजें हैं, ये मैं ये अर्थ नहीं कर रहा कि ये रवैया ठीक है या गलत, लेकिन मौजूदा दुनिया यही है जिसमें हम रह रहे हैं. तो इस दुनिया में ये पहलू था. इस पर उन्होंने कहा हुसैन मदनी सर को सरूद बरसरे मेंबर के वतन मिल्लत अल वतनस से बेखबर से मकाम मोहम्मद है. तो एक बात तो भी एक बात है, गुस्से में आ जाएंगे तो ऐसी बात है, लेकिन बात ठीक नहीं थी
जी. गांधी साहब वेलकम टू ऑक्सफोर्ड. मैं तो आपके सेंटर में भी कुछ अर्सा पहले गया जा चुके थे. बड़ा अफसोस है कि पाकिस्तान आप जैसे दिमाग की आप जैसे फर्द की हिफाजत नहीं. मेरा वो आपने बड़ा अच्छा नुक्ता उठाया कि पाकिस्तान की जो तहरीक थी वो एक मुस्लिम कौम की हैसियत से मुस्लिम नेशनलिज्म की एक तहरीक थी और उसमें डीकॉलोनाइजेशन है जो पार्टीशन को प्रोसेस के तौर पर यूज करती है, आयरलैंड में हुआ, फलस्तीन में हुआ, अफ्रीका में 50 से रास्ते बनी। तो लेकिन इस्लाम और मुस्लिम में फर्क बहुत है, लेकिन है सटल और लोग दोनों को कंफ्यूज कर देते हैं। मतलब आपने ठीक कहा कि जिन्ना साहब ने और जिन लोगों ने पाकिस्तान के लिए कोशिश की उनकी निगाह में ये मुस्लिम कंट्री होगा, मुस्लिम सोसाइटी होगी, ये इस्लामिक सोसाइटी एज सच यानी थियोक्रेसी नहीं होगी, जिसका आपने मिसाल सऊदी अरब और ईरान और तालिबान की दी है। तो वो मेरे ख्याल में आपके बहुत क्लियर है, आई अप्रिशिएट इट। मेरे ख्याल में बहुत सारे लोग इस चीज को समझते हैं, लेकिन अगर थोड़ा सा इंटेलेक्चुअल लेवल पे देखा जाए, मैं हिस्टोरियन हूँ और मुस्लिम पॉलिटिक्स पे और इन चीजों पे लिखता हूँ, तो ये राट बहुत पुराना है, ये कुछ 700-800 साल से ये हमारी है। और इसमें मेरे ख्याल में हमारे जो बुजुर्ग थे अशरी जिन्हें आप कहते हैं और गजाली, इमाम गजाली, और ये सोच है जिसने हमें उस एक बंद गली में डाल दिया। और मुतज़िला के खिलाफ रिएक्शन हुआ और थोड़ा सा ग्रीक फिलासफी के खिलाफ रिएक्शन हुआ, इब्ने सीना, इब्ने रुशद जो लोग थे उनके खिलाफ फतवे लगाए गए और उलमा इस चीज में पेश थे। तो मेरे ख्याल में ये 700 साल से जो इम्पोज की गई है इंटेलेक्चुअल कन्फॉर्मिटी कि हम परफेक्ट हैं और हमें किसी मजीद तनकीद की जरूरत नहीं है, तकलीद की जरूरत है, तो मेरा ख्याल में ये पॉलिटिक्स भी उसी सारे राज का और सारी जो हमारा मसला है उसका एक आस्पेक्ट है। तो जब तक ये इंटेलेक्चुअल रिक्रिएशन नहीं होगी, आप इकबाल का जिक्र किया है कि इकबाल ने रिकंस्ट्रक्शन, लेकिन इकबाल भी उसमें कंफ्यूज होते हैं इस्लाम और जब स्टेट का, मे बी वो उस वक्त जर्मनी और इटली की फैशिज्म की स्टेट से खौफजदा हो, तो इस वजह से उन्होंने नेशनलिज्म को इतना ज्यादा डिफेंड नहीं किया, लेकिन साथ वो थोड़ा सा इस्लाम को रोमांटिसाइज भी करते हैं। लेकिन मेरा नुक्ता नजर ये है कि मुसलमानों की जो इंटेलेक्चुअल और फिलोसॉफिकल डेवलपमेंट रुकी, और वो रुकी इमाम गजाली के जमाने से, अशरीस के जमाने से, वो दोबारा बहाल नहीं हुई। सर सैयद ने उसको बहाल करने की कोशिश की, मेरे ख्याल में आपने जिक्र ठीक किया है, 150 साल पहले तो सबसे बड़ा मुस्लिम वर्ल्ड में एक आदमी आता है जो इन सब चीजों को चैलेंज करता है, स्लेवरी को चैलेंज करता है, अक्ल को सामने लाता है और ये फेडरलिज्म को चैलेंज करता है, वो सर सैयद है। लेकिन सर सैयद पे भी फतवे लगे, सर सैयद के भी खिलाफ लोग। तो मुझे लगता है कि 21st सेंचुरी में हमारा वही मसला है जो 700 साल से, और पॉलिटिक्स में हमारी जो फ्रेगमेंटेशन है, जो वायलेंस है, प्लूरलिज्म को एक्सेप्ट नहीं कर रहे हैं, आपस में मुसलमान लड़ रहे हैं, गैर मुस्लिम से हमारे झगड़े हैं, तो मेरे ख्याल में ये उस इंटेलेक्चुअल जो मुराज है, इंटेलेक्चुअल जो हमारे मसले हैं उनका एक डायमेंशन है।
उसूल में आपकी बात बिल्कुल ठीक है, यानी जब ये तय कर दिया जाएगा कि माशरा या सोसाइटी लोगों को इस तरह फौज को खड़ा किया जाता है कायदे में ऐसे खड़ा रखे, तो उसका लाजमी नतीजा जवान और एहसास हो सकता है, लाजमी नतीजा। हमारी जो पूरी तारीख है मुसलमानों की, अगर आप गौर करें तो उसमें जो मजहबी फिक्र है उसने तकलीद को अपना उसूल करा दिया। इसका मतलब क्या है? इसका मतलब यह है कि अब आप तहकीक नहीं कर सकते, सवाल नहीं उठा सकते, आप किसी चीज को उसूल में या फरह में चैलेंज नहीं कर सकते। अगर आप करेंगे तो आप बगावत का इख्तिताब कर रहे हैं। अच्छा, जिस वक्त लोगों को ये तवज्जो दिलाई गई कि जरा अपना तज़किया करो, अपने आप को बेहतर करो, तुम्हारे अखलाक अच्छे होने चाहिए, तुम्हारा किरदार अच्छा होना चाहिए, उसके लिए हमने बड़ा अच्छा इंस्टीट्यूशन बनाना चाहा खानकाह का, लेकिन वहां ताल्लुक क्या पैदा किया? पीर और मुरीद, यानी यहाँ तकलीद वो मुरीदी, बादशाह राजदीन के जमाने में तो सोचा नहीं है कि खवारिज लोगों को बाकायदा कत्ल की धमकियां दे रहे हैं और हजरत अली कहते हैं कि मैं कोई इकदाम नहीं कर सकता हूँ, इसलिए कि अभी उन्होंने ये काम किया तो नहीं, रोक ही सकता हूँ, समझा ही सकता हूँ। तो वहां डेमोक्रेसी इस इंतहा पर चली गई है जिस पर तनकीद की जा सकती है। लेकिन बाद में क्या हुआ? बाद में यह है कि सुल्तान है और सुल्तान मौजम जो है वो जिल्ला है, अल्लाह का साया है। इकबाल ने इसको एक मिसरे में समेट दिया, ये तो उनका कमाल है ना, कुश्ताए सुल्तानी और मुल्लाई और पीर। तो असल में मुसलमानों की पूरी तारीख है ये, सुल्तानी मुल्लाई और पीर। मुल्लाई तकलीद का तकादा करती है, पीरी मुरीदी का तकादा करती है, और सुल्तानी महकूमी का तकादा करती है। तो اصل میں یہ تینوں چیزیں جب کسی قوم کے اندر اتنے لمبے عرصے تک رہیں تو اس کا نتیجہ وہی نکلتا ہے. اور جب ہم اس کو چیلنج کریں گے تو آپ نے ایک تدابیر میں نے میرے بارے میں کہا اس کی یقینت دینی پڑے گی, اس میں کوئی مقابلہ نہیں.
جی السلام علیکم, محمد ثاقب فرام ایبرنگٹن. سر بہت مختصر دو سوالات ہیں. پہلا ہے سر سورہ بقرہ چیپٹر 2 ورس 161, اس کا ترجمہ یہ ہے کہ those who reject faith and die rejecting on them is Allah's curse, لعنت اللہ, and the curse of angels. سر یہاں تک تو بات ہو گئی ملائکہ کی اور اللہ تعالیٰ کی, لیکن آخر میں کہ اینڈ آل مین کائنڈ, کیا اس سے یہ انٹرپریٹیشن نہیں آ رہی کہ اللہ تعالیٰ تو ایک چیز کو ڈیفائن کر رہا ہے لیکن جو مین کائنڈ ہے وہ بھی اس ڈیفینیشن کے اندر کہیں نہ کہیں رکھ رہی ہے کہ جو مذہب کو ریجیکٹ کریں گے, مینس کے مذہب اسلام, تو ان کے اوپر نہ صرف اللہ کی لعنت ہے بلکہ ملائکہ کی لعنت ہے بلکہ مین کائنڈ کی بھی لعنت ہے. تو کہیں نہ کہیں مذہب اور اس کے پیرامیٹرز ڈیفائن ہو رہے ہیں. سر ایک اور بہت ایک چھوٹا سا سوال کہ سر المورد کو آپ ایک ریسرچ سینٹر, ایک تھنک ٹینک,
لعنت سے المورد تک کیا سفر
المورد کو سر آپ کیا ایک درجہ دیتے ہیں کہ اگر آپ اس کو محدود کرتے ہیں کہ یہ صرف تھنک ٹینک ہے, یہ صرف ایک شعور بیدار کرنے کی تنظیم ہے اور اس کا اور کوئی پلورلزم میں کوئی رول نہیں ہے یا کوئی جمہوریت میں رول نہیں ہے یا اور کسی قسم کی شعور بیداری میں رول نہیں ہے, تو کیا آپ المورد اور اس کی جو فرع اور اس کی جو فلسفی ہے اس کو آپ محدود نہیں کر رہے ہیں؟ تھینک یو ویری مچ.
دوسرے سوال کا جواب پہلے دے دیتا ہوں تاکہ لعنت سے بچا رہا ہوں. بات یہ ہے کہ جب آپ کو ادارہ بناتے ہیں تو اس کے مقاصد طے کرتے ہیں. مثلا ہم اس وقت ایک یونیورسٹی میں بیٹھے ہوئے ہیں تو اس یونیورسٹی کو کچھ مقاصد کے لیے بنایا گیا ہے, اس کو ان مقاصد تک ہی محدود رہنا چاہیے. اگر یہ برطانوی پارلیمنٹ پہ حکومت کرنا چاہے گی تو یہ نمازوں ہوگا. اور بہرحال ایک ریسرچ ایجوکیشن کی فاؤنڈیشن, یعنی وہ بنایا ہی اس لیے گیا ہے کہ ریسرچ کو پروموٹ کرے اور لوگوں کو ایجوکیٹ کرے ہر سطح پر. وہ اپنے مستقبل میں جا کے کسی بڑی یونیورسٹی کی یا کسی بہت بڑے تعلیمی ادارے کی صورت تو اختیار کر سکتا ہے, اس لیے کہ ریسرچ ایجوکیشن یہاں تک لے جا سکتی ہے, لیکن اس دائرے سے باہر نہیں جا سکتا. اگر اس دائرے سے باہر کسی نے جانا ہے, مثال کے طور پر آپ فیصلہ کر لیتے ہیں, آپ ہمارے ساتھ محبت رکھتے ہوں گے تو آپ بنا لیں اپنی سیاسی جماعت, اس میں بجائے المورد کیا قصور کیا ہے, اس یونیورسٹی میں آپ نے جلسہ منعقد کر رہا ہے. تو علمی ادارہ ہے, ریسرچ ایجوکیشن, اس کا بنیادی مقصد یہ. اور مسلمانوں کے اندر جس چیز کی سب سے بڑی کمی ہے وہ یہی ہے کہ ایسا ماحول فراہم ہم نہیں کرتے اپنے تعلیمی اداروں میں جہاں لوگ آزادانہ سوچیں, آزادانہ غور کریں. آپ دیکھیے کہ ہم نے پچھلے 35 سال میں المورد میں یہ روایت اسٹیبلش کر دی ہے کہ لوگ اختلاف کرتے ہیں, ایک دوسرے کے اوپر تنقیدیں کرتے ہیں. یعنی بہت سے لوگ میرے شاگرد ہیں اور کبھی آپ دیکھیں بیٹھ کے کہ میرے اوپر کس طرح کی تنقیدیں ہو رہی ہیں. المورد اس ماحول کا نام ہے, وہ علم کی ایک درسگاہ ہے, اس کو وہی رہنا چاہیے. تو آپ اپنی یہ نیک خواہشات کہیں اور پوچھ لیں. دوسری گزارش یہ ہے کہ وہ آیت جو ہے نا اس کو آپ نے ٹھیک طرح سے نہیں پڑھا. وہ یوں ہے کہ وہ لوگ جن کی طرف خدا کے ایک پیغمبر کی بعثت ہوئی ہے, انہوں نے جانتے بوجھ کے اس کا انکار کر دیا ہے, وہ جب قیامت میں خدا کی بارگاہ میں کھڑے ہوں گے تو خدا بھی ان پر لعنت کرے گا, فرشتے بھی ان سب جو ہوں گے.
جی
اور یہ بھی سمجھ لیں کہ ہماری اردو میں یہ لعنت جو ہے یہ کالی بن چکی ہے, عربی میں اس کا مطلب ہے رحمت سے دور کر دینا.
میرے آپ سے دو سوال. پہلا تو یہ کہ پولیٹیکل پارٹیز کا اسلام میں کیا میسج ہے, کیا پولیٹیکل پارٹیز بنا سکتے ہیں؟ اور دوسرا ہمارے آج کل پاکستان میں جو پرائم منسٹر ہیں وہ کہتے ہیں کہ اسلامک ویلفیئر اسٹیٹ مدینہ کی طرف ہو جائیں گے, تو جو مدینہ کی اسٹیٹ تھی کیا وہ اسلامک اسٹیٹ تھی؟
پہلے سوال کا جواب یہ ہے کہ اسلام میں تو مذہب کے معاملے میں بھی اعلان کر دیا گیا ہے کہ لا اکراہ فی الدین. اس وجہ سے جب مجھے آزادی ہے تو میں ایک رائے بھی دے سکتا ہوں, میں لوگوں کو منظم بھی کر سکتا ہوں, میں ایک سیاسی جماعت بنا سکتا ہوں, ادارہ بھی بنا سکتا ہوں, اس پر کوئی پابندی نہیں ہے. اور میں نے تو ابھی ایک سوال کے جواب میں یہ کہا کہ کسی رنگ نسل یا قومیت کی بنیاد پر ویسی قوم بھی اپنی تنظیم کر سکتا ہوں. اسلام نے ان میں سے کسی چیز پہ مرضی سے اپنا کام کریں, یہ اصل میں فطرت کے تقاضے ہیں. اللہ تعالیٰ نے بتایا نا کہ جاننا کو شعبوں کا قبائل تعارف, انسان اپنی جبلت کے لحاظ سے اپنا اظہار گروہوں اور جماعتوں میں کرتا ہے. قدیم زمانے میں قبیلہ یہ کام کرتا تھا, بڑے بڑے شعب یا گروہ یہ کام کرتے تھے. دور حاضر میں ہم نے ایک پولیٹیکل سسٹم کو چلانے کے لیے سیاسی جماعت کا کانسیپٹ پیدا کر لیا, تو یہ کچھ بھی نہیں ہے سوائے اس کے کہ پرانی جو سیاسی تنظیمیں تھیں شعب اور قبائل جس کو قرآن کہتا ہے وہ نئی صورت اختیار کر گئی. خود رسالت باب صلی اللہ علیہ وسلم نے اپنے بعد جو اقتدار کا فیصلہ کیا ہے تو اس میں اسی اصول کو بیان کیا کہ چونکہ عرب کے لوگ جتنے بھی ہیں, اب چونکہ ریاست جو ہے وہ مدینہ تک محدود نہیں رہی, رسالت باب صلی اللہ علیہ وسلم کے دنیا سے رخصت ہونے سے پہلے ہی پورے جزیرہ نما عرب تک پھیل چکی تھی, تو آپ نے فرمایا کہ اب میرے بعد اقتدار قریش کو منتقل ہو جائے گا, اس لیے کہ انداز خود تب ہوں گے قریش, اس سرزمین کے لوگ بنی نہیں بیٹھے سیاسی معاملہ. تو یہ بالکل ٹھیک جمہوری اصول کے اوپر ایک گروہ یا ایک قبیلے کو اپنے اقتدار منتقل کرتے, تو اس میں کوئی حرج کی بات نہیں, آپ سیاسی جماعتیں بنائیں. ان کا ایک سوال باقی رہ گیا, آپ کا دوسرا سوال کیا تھا؟
مدینہ کی ریاست.
مدینہ کی ریاست پر میں نے چند ہفتے پہلے گفتگو کی ہے, وہ اسی عنوان سے جیو ٹیلی ویژن نے اپنے پروگرام جرگا میں نشر کر دی, اس کے بعد سے مسلسل گالیاں کھا رہا ہوں, آپ کو بھی شوق ہو تو آپ سنیں. یہ بات ہی کبھی سمجھ میں نہیں آ سکتی, آپ کو جو بات کرنی ہے سیاست میں سیدھی بات کریں, سدید بات کریں, لوگوں کو نہ اسلامی نظام کہہ کے دھوکہ دیں, نہ نظام مصطفیٰ کہہ کے دھوکہ دیں, نہ ریاست مدینہ کہہ کے دھوکہ دیں. اس لیے کہ میں نے بتایا اس میں کہ اگر آپ ریاست مدینہ کا لفظ بولتے ہیں تو پھر مسئلہ کیا بنے گا, تو آپ کو ویلفیئر اسٹیٹ قائم کرنی ہے, اس کی بہترین مثال برطانیہ موجود ہے, یہ تو قائم کرنے پہلے پھر 14 سال پیچھے چلے. یہ بات اس لیے نہیں کہی جاتی کہ پھر لوگ کہیں گے کہ وہاں تو یہ ہو رہا ہے, وہاں پر آپ مذہبی جذبات کو ہم برانگیختہ کر دیتے ہیں, یہ کبھی نہیں کرتے. میں اس کا سخت بحال
ہوں. بہت شکریہ آپ کا. دو سوال ہیں, پہلے اگر اسلامک فکر میں وہ فنڈامنٹل ایلیمنٹس ہیں جو سیکولر ڈیموکریسی سے کمپیٹیبل ہیں, تو پھر مسلمان ممالک میں خاص طور پر اتنا کی مشکل رہا ہے سیکولر ڈیموکریسی کا کامیاب ہونا, اور ہم سلطانی اور ملاحی کا کیوں شکار رہے ہیں؟ اور دوسرا یہ ہے کہ ابھی آپ نے نماز جمعہ کے بارے میں بات کی اور کہ حکمرانوں کا کام ہے اسے سیٹ کرنا, تو کیا اس کا یہ مطلب ہے کہ اس ملک میں جمعہ پڑھنا فرض نہیں ہے یا ہے؟ تھینک یو.
کسی ایسے ملک میں جہاں مسلمانوں کے پاس حکومت کا نظم نہیں, جمعہ فرض نہیں ہوتا. مسلمانوں نے, یعنی مسلمانوں کے علماء نے اس اصول پر فیصلہ کیا تھا, ہندوستان میں یہ فیصلہ ہو گیا تھا کیونکہ انگریزوں کی حکومت قائم ہو گئی تھی, مسلمانوں کی حکومت کا نظم تو موجود نہیں رہا تھا. اسی وقت یہ سوال سامنے آیا تو فیصلہ یہ کیا گیا کہ ہم جمعے کی یاد کو ایسے ہی باقی رکھیں گے جیسے ہم نے اگر پانی نہیں ہے تو تیمم کر کے معاملہ کر لیں. تو یہ آپ اصل میں جمعہ تیمم کے طریقے پر پڑھ رہے ہیں, تو پڑھتے رہیے, میں بھی پڑھتا ہوں. کیونکہ میرا اصول یہ ہے کہ جو صحیح بات ہے وہ بیان کی جائے گی, لیکن اجتماعی معاملات میں لوگوں کے فیصلے کی کیفیت ہے. میں کہتا ہوں یہ کہ جمعے کے شرائط پورے نہیں ہوتے, لہٰذا بہتر ہوتا کہ ایسا نہ کیا جائے, لیکن جب مسلمانوں نے یہ فیصلہ کر لیا تو اب ہم جمعہ پڑھیں گے. اس کے ساتھ آپ نے مجھے سوال کیا تو مشکل نہیں سمجھ لیجیے, میں جمعہ مسجد میں پڑھتا ہوں, اس کا زور ہوں.
سیکولر ڈیموکریسی,
سیکولر ڈیموکریسی جو ہے وہ اس کے فلسفے کو آپ الگ رکھ دیں, لیکن جو اس کے عملی معاملات میں ہیں اس میں ہمارے اور ان کے درمیان کوئی بڑا مسئلہ نہیں پیدا ہوگا. یہ بھی میں نے ان تمام مسائل کی نشان دیکھے, یعنی لوگ ہیں, لوگوں کو حکومت قائم کرنی ہے, اکثریت کی بنیاد پر فیصلے ہونے ہیں. آپ اگر اس میں کوئی بہتری پیدا کرنا چاہتے ہیں لوگوں کے پاس جائیے, ان کو ایجوکیٹ کیجیے, وہ جتنا ان کے اندر مذہبی شعور ہوگا اس کا ضرور ہو جائے گا. لیکن میں اس کا بھی شدید مخالف ہوں کہ کسی ریاست کے لیے جس طرح اسلامزم نہیں ہونا چاہیے اسی طرح سیکولرزم بھی نہیں ہونا چاہیے, کیونکہ ہم نے سیکولرزم کا نتیجہ بھی ترکی میں دیکھ لیا. جس طرح وہاں عورتوں کو گاڑی چلانے کے لیے ایک صدی انتظار کرنا پڑا ہے, یہاں پون صدی ان کو سر پہ دوپٹہ لینے کا انتظار کرنا پڑا ہے. تو اس وجہ سے یہ دونوں جو ہے ان کو اٹھا لینا چاہیے. خالص جمہوری حکومت نے قائم کی, جمہوری طریقے کے مطابق اپنی بات کہی, آزادی رائے. بلکہ میں یہ آپ سے عرض کرتا ہوں کہ چار چیزیں ہیں جن کو مسلمانوں کے سیاسی عقائد بن جانا چاہیے. ایک, انسان کے بنیادی حقوق, دوسرے, قوموں کا حق خود ارادی, تیسرے, جمہوریت, اور چوتھے, قانون کی حکمرانی. تو ہماری جدوجہد یہ ہونی چاہیے. جب آپ ایک ازم اور دوسرے ازم کا نام لیتے ہیں تو سوائے کانفلکٹ پیدا کرنے کا کچھ نہیں کرتے. متعین بات کیجیے سیدھی صاف, یہ چار چیزیں ہیں, ان کے لیے ہم لڑیں گے, ان کا نام آپ جو چاہے رکھیں جو آپ کو پسند ہے.
جی اتفاق
سر, تو آپ کہہ رہے ہیں کہ جس چیز کا شعور ہوگا اسی کا ظہور ہوگا قانون میں. تو پہلے سے آپ کہہ رہے ہیں کہ ہومو سیکشولیٹی ہے, تو اگر کچھ ایسے لوگ ہیں جو ہیں ہومو سیکشل اور پاکستان جیسے ملک جہاں پر لوگوں کو شعور ہے, شاید بینکنگ کا اتنا شعور نہ ہو لیکن اس کا قانون تو بنا ہوا ہے, تو اس کیس میں ان لوگوں کا کیا ہوگا؟ وہ مائنورٹی یا
اپنی بات کہیں, اپنے دلائل پیش کریں. ہم اپنی بات کہیں گے, اپنے دلائل پیش کریں گے, اور اگر پوری کی پوری قوم یہی بن گئی تو پھر میں کیا کر رہا ہوں؟ اس وقت آپ جانتے ہیں کہ جہاں جہاں یہ بنی ہوئی ہے وہاں میں نے کیا کر لیا. تو جس معاملے میں اختلاف ہوگا بھائی وہاں گفتگو کی جائے, بات کی جائے.
سر لیکن جو شعور, جو میجورٹی ہے ہمیشہ وہ جیت رہی ہے, تو پھر مائنورٹی کو کبھی جیت نہیں سکے گی جب تک وہ منوا نہیں لیں گے. اور میرے اور آپ کہہ رہے ہیں کیونکہ آلریڈی شعور ہے ان میں لوگوں میں اس بات کا, تو
یہ جو انسان کے بنیادی حقوق ہیں, جان ہے, مال ہے, آبرو ہے, اس کی حفاظت ہے, وہ تو یہ سیاسی عقیدے کے طور پر منوائے ہیں اور منوانے چاہیے. لیکن یہ کہ آپ ایک خاص فارم اپنے لیے تجویز کرتے ہیں, ایک خاص عمل تجویز کرتے ہیں, اس پر آپ کو دلائل ہی دینے. آپ مزاج دیتا ہوں اس کی, آپ
سر تو اس سے آپ ایک طرح سے آپ کے جان آبرو پہ ہی آ رہے ہیں کہ ہومو سیکشوالٹی کوئی مطلب آپ کی پوری زندگی کا مسئلہ ہے.
یہ دو الگ الگ چیزیں ہیں. ایک چیز یہ ہے کہ آپ کسی جرم کی سزا پر گفتگو کر رہے ہیں, اور ایک چیز یہ ہے کہ سوسائٹی کے اندر آپ ایک باقاعدہ ادارہ بنانا چاہتے ہیں کہ شادی کے مقابلے میں ایک دوسرا ادارہ. یہ دو بالکل الگ الگ چیزیں ہیں, ان کو الگ رکھنا چاہیے, ایسے ہی رہنا چاہیے. کون سا معاشرہ, کون سی سوسائٹی ہے کہ جو ہر نوعیت کے جرائم کو گوارا کر لے گی؟ اور جرم کے معاملے میں ہمارے اور آپ کے, میرے اور آپ کے تصور میں فرق بھی ہو سکتا ہے. اب مجھے اس کو بیان کرنا ہے. ابھی میں نے آپ سے عرض کیا کہ ہماری سوسائٹی کے اندر توہین رسالت کو جرم سمجھا جاتا ہے. میں یہ کہہ رہا ہوں اس کی ساری کی ساری بحث ہی بے بنیاد. بحث کر رہے ہیں نا, اس کے علاوہ کوئی طریقہ بتا دیجئے. یعنی دنیا میں دو ہی طریقے رہے ہیں, اب ان میں سے جس کا چاہے آپ انتخاب کر لیں. یا میرے پاس ہوگی بندوق اور میں اس ساری مجلس کے سامنے کھڑا ہو جاؤں گا اور کسی کو بولنے نہیں دوں گا, اور یا کیا ہے اکثریت کی بنیاد پہ فیصلہ کر لوں. اب آپ انتخاب کریں, کوئی تیسری چیز آپ بتائیں, اس پہ عمل کر لیں.
سر تو وہ لوگ کیا کریں پھر, وہ مطلب وہاں نہ رہے ہیں؟
میں کیا کروں؟ آپ مجھے بتائیے, 50 چیزوں سے میں اختلاف کر رہا ہوں, میں کیا کروں؟ یہ مجھے بتائیں بھائی. صبر کے ساتھ میں اس نقطۂ نظر کو تبدیل کرانے کی کوشش کروں.
اور اگر نہیں ہوتا آپ کی زندگی پر تو آپ کیا کریں؟
یہی دیکھیں رسول اللہ صلی اللہ علیہ وسلم نے کیا کیا تھا, جب ان کی سوسائٹی نے ان کی بات سننے سے انکار کر دیا تو صحابہ کرام اٹھ کے حرکت کر لیں گے. تو بھائی بات یہ ہے کہ جہاں تشدد ہوگا, آپ کے اوپر کوئی وائلنس ہوگی, تو وہاں آپ مقابلہ کر سکیں کریں گے. لیکن اگر محض اختلاف رائے ہے, کوئی تشدد نہیں ہے, کوئی مار پیٹ نہیں ہے, تو اپنی بات کہیے, لوگوں کو قائل کیجیے. اگر آپ کی بات میں زیادہ وزن ہوگا لوگ اس کو مان لیں گے, ہماری بات میں زیادہ وزن ہوگا ہماری بات مان لیں گے. جو قانون بنے ہوئے ہیں اگر وہ غلط بنے تو تبدیل کرانے کے لیے بھی آپ کو ڈیموکریٹک جدوجہد کرنی ہوگی, اس کے سوا اور کوئی طریقہ نہیں. دوسرا میں نے بتا دیا بندوق ہے, وہ آپ کو ملے گا.
جی سر, علی محمد علی مرزا صاحب نے دو تین دن پہلے ویڈیو ریکارڈ کرائی کہ ڈیٹرنس بھی, اسلام ڈیٹرنس بھی ایک ہولڈ کرتا ہے. کیپٹل پنشمنٹ پہ میں بات کرنا چاہ رہا ہوں, جو ابھی آج کل کافی ڈبیٹ بنی ہوئی ہے کہ کیپٹل پنشمنٹ اور سریام پھانسی, آپ کی اس بارے میں کیا ہے؟
یہ آپ نے کسی کو کوئی بھی سزا سریام دینی ہے یا نہیں دینی, اس میں اسلام نے عام حالات میں کوئی مداخلت نہیں. البتہ بدکاری کی سزا کے بارے میں اگر وہ آخری درجے میں ہو جائے اور جرم ثابت ہو جائے تو اللہ تعالیٰ نے یہ کہا ہے کہ تین سزائیں دی جائیں گی, شعور ہے، اسلام کا بھی شعور رکھتا ہے، اور اس نے اس جرم کا ارتکاب کر دیا. تین سزائیں بیان کی ہیں، ایک یہ کہ اس کو 100 درے لگائے جائیں گے، یہ اس کو کوڑا نہ سمجھیے گا، یہ بالکل اور چیز. دوسرا کیا ہے؟ دوسرا یہ ہے کہ اب اس کے بعد وہ کسی پاک دامن عورت سے شادی نہیں کر سکے گا. اور تیسرے یہ کہ یہ سزا کچھ لوگوں کے سامنے دی جائے گی.
کون سے لوگ؟
جو آپ کے جو بھی ہو سکتے ہیں، سارے عام بالکل اور
مطلب کوئی نہیں.
میں تو کہہ رہی کہ اسلام میں جو چیز زیر بحث ہے وہ یہ ہے، اس کے بعد آپ آزاد ہو. یعنی جب اللہ تعالیٰ کوئی بات بیان کرتے ہیں تو وہاں ایک مسلمان کی حیثیت سے ہم اس کو مانتے ہیں. جب اللہ تعالیٰ نے کسی معاملے میں خاموشی اختیار کر لی ہے تو وہاں آپ کا اختیار شروع ہو گیا، آپ اپنے حالات کے لحاظ سے فیصلہ کریں. یہ تو ہے اختیار کی بات، یعنی ایک قانونی بحث. ذاتی طور پر میں اس کا کوئی فائدہ نہیں دیتا.
ہم دو آخری سوال لیں گے.
کسی بات سے مکر جانا، اپنے وعدے سے مکر جانے کو یوٹرن کہتے ہیں. ہمارے سیاستدان اپنے جو اخلاقی طور پہ گر چکے ہیں گراوٹ کے شکار کے، اس کو ختم کریں گے معاشرے سے، اور یہ قوم بھی اکثریتی اس یوٹرن والے معاملے پہ ساتھ بھی دیتی ہے تو اس کو دفاع بھی کرتی ہے. تو ہمارے حکمران اپنی قوم کو کس طرف لے کے جا رہے ہیں؟ یہ قوم کیسے عظیم قوم بن سکتی ہے؟
یہ آپ بھی جانتے ہیں کس طرف لے کے جا رہے ہیں، لیکن ہمیں کیا کرنا ہے؟ ہمیں خود اعلیٰ اخلاق کا نمونہ بننا ہے، اعلیٰ اخلاق کی بنیاد پر حکمرانوں کا بھی احتساب کرنا ہے اور عام لوگوں کو بھی تربیت دینی ہے اور اپنی سوسائٹی کو بحثیت مجموعی بہتر بنانا ہے. اس وقت ہمارے ہاں جو سیاسی سبندی ہوئی ہوئی ہے، اگر آپ غور کر کے دیکھیں تو اس میں لوگ اپنے اپنے لیڈر کے لیے جو زبان استعمال کرتے ہیں، جس طریقے سے استعمال کرتے ہیں، جس طرح سے تنقید کو سنتے ہیں، یعنی آدمی کے لیے اپنی پگڑی پونجی بچانا مشکل ہو جاتا ہے. اور اس میں کسی ایک گروہ کا معاملہ نہیں ہے، سبھی کا حال ہے. یعنی آپ معلوم ہوتا ہے کسی کی دم پر آپ نے پاؤں رکھ دیا. تنقید کا مطلب یہ ہے، یہ بدقسمتی ہے. ان سب چیزوں کو درست کرنے کا یہ طریقہ نہیں کہ کسی ایک شخص یا ایک شخصیت کو ہدف بنا لیا جائے. یہ بحثیت مجموعی ہماری پوری سوسائٹی کے مسائل ہیں. یہاں علماء یہی طریقے اختیار کرتے ہیں، دانشور یہی کام کرتے ہیں، صحافی یہی کام کرتے ہیں، اور سیاستدان بھی کرتے ہیں. تو ان سب کو درست کرنے کا طریقہ یہ ہے کہ آپ جو بنیادی سیاسی اخلاقیات ہیں ان کا شعور لوگوں کو پیدا، یہ شعور پیدا کریں کہ انسانوں کو جب آپ کوئی وعدہ کرتے ہیں تو اس کو کیا اہمیت دینی چاہیے. ہمارے ایک سابق صدر نے یہ فرمایا تھا کہ وعدے قرآن و حدیث نہیں ہوتے. میں نے اس کے جواب میں اسی وقت پبلک میڈیا پر کہا تھا کہ جی وعدے قرآن و حدیث ہوتے ہیں. آپ فرمائیے، قرآن مجید کی جو آخری سورہ ہے جس میں ہم سے عہد لیا گیا ہے، سورہ مائدہ، وہ شروع یہاں سے ہوتی ہے، یا ایھا الذین آمنوا اوفوا بالعقود. ایمان والوں، اگر اس مسلمان امت کا رکن بن کے رہنا ہے تو وعدوں کو رکھو. تو ہمارے یہاں تو ان اللہ کا کہنا مسئولہ، قیامت میں جو سب سے پہلا سوال ہونا ہے وہ عہد کا سوال ہونا ہے. تو یہ بات لوگوں کو ہم بتائیں گے. باقی یہ ہے کہ سب اس عوام میں سب لگ گئے، اس میں کس پر فیصلہ.
میرا سوال اپوسٹیسی سے ریلیٹڈ ہے. تو بہت سے لوگ ہوتے ہیں وہ یہ مولویوں اور ان سے پتوے لے لیتے ہیں اور پھر ڈسپیکشن لے لیتے ہیں. تو کیا اسٹیٹ کے پاس یہ ہونا چاہیے ڈیسیزن کہ وہ دیں یا یہ چیز مولوی یا انہیں لوگ پتوے دیں؟
دونوں کو لیے کس طرح میں بھی اس کے خلاف مسلسل لڑ رہا ہوں، کوئی حق نہیں. لوگوں کو خدا نے آزاد پیدا کیا. سیدنا عمر کا وہ جملہ یاد رکھیں کہ تم نے ان بچوں کو غلام کب سے بنا لیا جن کی ماؤں نے ان کو آزاد کرا تھا. لوگوں کو اللہ تعالیٰ کی اسکیم یہی ہے کہ پورا حق ہے. اللہ تعالیٰ خود قرآن میں بیان کرتے ہیں کہ انا ہدینا السبیل، ہم نے راستہ واضح کر دیا ہے، اما شاکر اما کفورا. جس کا جی چاہے وہ اب خدا کا شکر گزار بن کے ایمان قبول کرے، جس کا جی چاہے وہ بے اختیار کرے. تو اس لیے یہ تو لوگوں کا حق ہے، اس کو نہیں روکا.
ہمارے پاس ایک آخری سوال کا ٹائم ہے.
السلام علیکم گاندھی صاحب، ہم اس ملک میں رہتے ہیں اور ہم اس ملک کے حساب سے جو کاروبار کرتے ہیں، کام کرتے ہیں، اس کے اوپر ٹیکس بھی دیتے ہیں. اس ٹیکس کے علاوہ ہمیں زکوٰۃ بھی دینی پڑے گی کہ یہ وہ کور ہو جاتا ہے ٹیکس میں؟
جی، آپ اپنی زکوٰۃ کا حساب کریں اور اس کو ٹیکس کی رقم میں ایڈجسٹ کریں. جو حق آپ کے اوپر سوسائٹی کا اللہ نے عائد کیا تھا وہ کسی دوسرے نام سے آپ سے لے لیا گیا ہے، تو آپ ایڈجسٹ کر سکتے. और जिन लोगों ने लिया है वो अगर आपके यहाँ लिया जाता तो इतना अच्छा इस्तेमाल करते।
अब अगले 10-15 मिनट गांधी साहब यहीं पे होंगे, आप उनको मौका हो गया
मेरे रंग की हद तक तो नमाज का वक्त हो गया।